नेपालमा सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको धुवा रहित र धुवा सहित दुवै तरिकाहरूबाट हुने सेवन दुर्व्यसन र लत अम्मल विरुद्ध यस सम्बन्धी सवाल सरकारवालाहरूलाई राष्ट्रिय नीतिगत बहसको मूल प्रवाहमा ल्याई रूपान्तरण गर्ने उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआई र किभो इन्टरनेसनल संघको प्राविधिक सहयोग एवं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र एनएचईआईसीसी र नेपाल अर्बुदरोग निवारण संस्था एनसीआरएस संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डीबीआईईएद्वारा काठमाडौँ उपत्यकामा संरचित श्रृङ्खलाबद्ध पाक्षिक नियमित रेडियो प्रस्तुति लहर कार्यक्रम मुक्तिका लागि जुक्ति। सहभागी श्रोता, यस रेडियो प्रस्तुति लहर देशका विभिन्न पालिकाहरूमा सञ्चालित रेडियो नेपाल राष्ट्रव्यापी एफएम प्रसारण नेटवर्क 98.100 र 103 मेगाहर्ज र रेडियो कान्तिपुर एफएम नेटवर्क 96.1 र 101.8 मेगाहर्ज लगायत देशका विभिन्न पालिकाहरूमा विभिन्न एफएम फ्रिक्वेन्सीहरूमा सञ्चालित स्वतन्त्र एवं महत्त्वपूर्ण एफएम स्टेशनहरूबाट नियमित प्रभावकारी प्रसारण सम्पादन गरिन्छ।
नमस्कार, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस पछिल्लो एवं नवीनतम छैठौं खण्डमा हार्दिक स्वागत गर्दछौ। म अचला
अनि म उपेन्द्र। सुर्तिजन्य पदार्थको सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य र अभिलाषा सहित यो रेडियो कार्यक्रम तपाईँ समक्ष लिएर आएका छौँ। आउनुहोस्, अब करिब आधा घण्टा हामी सँगसँगै छलफल र संवाद गरौँ।
प्रत्येक पाक्षिक अन्तरालमा प्रस्तुत गरिने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस भागमा प्रवेश गर्नु अघि दुई साता अघि प्रस्तुत पाँचौं भागमा छलफल गरिएका विषयवस्तुलाई सारमा सम्झौं।
त्यसबेला हामीले सुर्तिजन्य वस्तु पदार्थहरूको प्रयोगको अवस्था र यसको नियन्त्रणका लागि आगामी कार्यदिशाका बारेमा सरकारीहरूसँगको संवाद सुन्यौं।
सानै उमेरदेखि प्राय गरेर धेरै जसो घरमा कोही न कोही यो भुक्का चुरोट बिमी खैनी आदतमा पसेको मैले आफ्नै आँखाले देखेको छु र म स्वयंले पनि भोगेको छु। किनभने मेरै घरमा पनि मेरो बुबाले बेला बेलामा उहाँले मलाई अराउनुहुन्थ्यो, ल यो हुक्का घरेर ल्या बाबु भनेर। खास गरिकन हाम्रो गाउँ घरमा यो आदत बसाउने चाहिँ नि हाम्रो आफ्नै घर परिवारबाट नै रहेछ।
कसैले देखासेखी लाइ गर्ने, कसैले चाहिँ अब एकदम एउटा रिल्याक्सेसन लागि गर्ने, कसैले अहिले हाम्रो रेस्टुरेन्टमा फोनको लागि गर्ने, विभिन्न खालले धुवा सहितको टोबाको प्रयोग भएको देखिन्छ भने धुवा रहितको
यस प्रस्तुति लहरको छैठौं भागमा आज हामी सुर्तिजन्य वस्तु पदार्थको कुलतमा युवा र यसको प्रयोग न्यूनीकरणका लागि युवा स्वयंको पहलका बारेमा चर्चा परिचर्चा गर्नेछौ।
यसभित्र युवामा सुर्तिजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनको लत अम्बल र यसका प्रभावका बारेमा युवा कि सचिव सुरक्षा ढुङ्गानाको विश्लेषण
भनेर चाहिँ आफूले नै सुरुवात गर्नुपर्छ। आफूबाट सुरुवात नगरे अरूले जति नै भने पनि एकदमै गाह्रो हुन्छ।
अनि सुर्तिजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनको लत अम्मलबाट स्वास्थ्यमा पर्ने असर र त्यसबाट युवाहरूले आफूलाई कसरी जोगाउन सक्छन् भन्ने बारेमा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका एसोसिएट प्रोफेसर डाक्टर प्रनिल मानसिंह प्रधानसँगको कुराकानी सुन्छौ।
टोब्याको कजेज क्यान्सर भन्ने कुरामा कुनै डाउट छैन।
साथमा करिब एक दशकसम्म धुमपान सेवन दुर्व्यसनको लत अम्मलमा परेर 3.5 वर्ष अघि त्यसबाट आफूलाई मुक्त गरेका एक 26 वर्षीय युवकको अनुभव।
चुरोट छोड्नको लागि चाहिँ चुरोट नखाने हो, त्यसको सट्टा चाहिँ अरू अरू खाएर चाहिँ हुँदैन नै भन्छु म।
र अन्य सचेतनामूलक सामग्रीहरू पनि सधैँ जस्तै समेटेका छौँ।
नेपालमा चुरोट बिडी धुमपान लगायत सुर्तिजन्य वस्तु र पदार्थ सेवन दुर्व्यसन गर्ने जनसङ्ख्या मध्ये युवाको जनसङ्ख्या प्रतिशत उल्लेख्य छ। 20 वर्ष भन्दा कम उमेर समूहका युवामा धुवाजन्य र धुवारहित दुवै किसिमका चुरोट बिडी धुमपान लगायत सुर्तिजन्य वस्तु र पदार्थ सेवन दुर्व्यसनको दर बढिरहेको पाइएको छ।
युवा समुदाय धुमपान सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसनको कुलतमा कसरी फसिरहेका छन् त, अनि यसले उनीहरूमा कस्तो असर पार्छ र यो दुर्व्यसन युवा कसरी बच्न सक्छन्? यही विषयमा युवाको क्षेत्रमा कार्यरत संस्था युवाकी सचिव सुरक्षा ढुङ्गानाका कुरा सुनौ।
युवाको 40% जनसङ्ख्यामा हाम्रो सुर्तीजन्य पदार्थ प्रयोग गर्ने युवाहरू पनि उत्तिकै धेरै हुनुहुन्छ। जुन ठाउँमा जान्छु, जहाँ कलेज पढ्छु, त्यहाँ धेरै युवाहरूले चाहिँ प्रयोग गरेको पाइरहेको हुन्छु। र यसको कारण भनेको चाहिँ मुख्य गरेर अब हामी देशासिखी त एउटा भइहाल्यो, युवा उमेरमा कस्तो हुन्छ त भन्दाखेरि चाहिँ आफ्नो रोल मोडल अथवा अलिकति ठुलो मान्छेले खाइरहेको देखियो भने एउटा रोल मोडल लिने गर्छ उहाँहरूको। देशासिखी गर्दाखेरि चाहिँ यो खाइयो भने चाहिँ ठुलो मान्छे बनिने नै हो कि, अथवा हामी त्यही अनुसारले एउटा एडप्टेसनको वेमा पनि गइरहेछ एउटा भनेको। अर्को भनेको चाहिँ एकदमै सजिलरी पनि पाइने, हुन त अब हाम्रो सुर्तीजन्य पदार्थको प्याकेटमा चाहिँ लेखिएको हुन्छ 70% कभर गरिएको हुन्छ खाना हुँदैन भनेर, यसलाई एउटा पिक्चर पनि राखिएको हुन्छ, तर त्यो पिक्चरले त्यति धेरै असर गरेको पनि पाइन। र अझ मैले कति भेटाएको छु भने धेरै जसो अब यो इन्फर्मल वर्कर्सहरू जो हुनुहुन्छ, युवाहरू संलग्न हुन्छ, उहाँहरूले त अझ जुन प्याकेट हुन्छ त्यो प्याकेटलाई फालेर अनि खोजीमा हालेर खाने गर्नु हुँदो रहेछ, प्याकेट हेऱ्यो भने खाने मन लाग्दैन भनेर। सुर्तीजन्य पदार्थ भनेको एउटा रिल्याक्सेसनको उपायको रूपमा लिएर चाहिँ धेरै युवाहरूले चाहिँ यो खाने गरिएको चाहिँ पाइएको छ।
कतिपय युवाहरू चाहिँ यही लहलहै देखा सिखी वा भनौँ ट्रेन्डी देखिनको लागि पनि सुर्ती चुरोट सेवन गर्ने गरेको पाइन्छ। यसरी सुरुवात गर्दाखेरि उनीहरूमा चाहिँ पछि गएर आदत बस्ने पनि सुनिन्छ। यस्तो प्रकारको देखा सिखीले चाहिँ कस्तो प्रभाव पार्छ?
हामीले सर्ट टर्म इफेक्टको कुरा गरौँ भने त अब केही नै छैन, जस्तो के छ र खाँदाखेरि त रिल्याक्सेसन भएकै छ होइन, यसको केही ठ्याक्क देखिने इफेक्ट नभएको हुनाले चाहिँ अझै रियलाइजेसनमा कमी भएको हो कि सुर्तीजन्य पदार्थ खान हुँदैन भनेर भन्ने हो। श्वास प्रश्वासमा गाह्रो हुने समस्यादेखि लिएर हाम्रो हरेक मेन्टलदेखि लिएर एभ्री स्टेटलाई नै डिस्टर्ब गरिदिन्छ। हामी एउटा दार्जिलिङमै रहँदैनौँ जस्तो लाग्छ, एउटा हेबिट बनिसकेपछि त्यसको चाहिँ छोड्न पनि गाह्रो हुने, र नछोडेपछि के हुने त भन्दाखेरि लङ टर्म इफेक्ट एकदमै धेरै देखिन्छ। आफ्नो पढाइदेखि लिएर अब यो उमेरमा त पढाइ पढ्ने होइन, जब एउटा क्यारियर स्टार्ट गर्ने भइन्छ होइन, यो उमेरमा टेन्सन पनि धेरै हुने गर्छ स्टार्टर फेजमा होइन। यो बेलामा खाएको बानीले गर्दाखेरि चाहिँ पछिसम्म पनि कन्टिन्युएसन हुने क्या, अब पछिसम्म पनि छोड्न गाह्रो हुने, त्यो कारणले गर्दा हेल्थ इफेक्ट आफ्नो छँदैछ। यसले गर्दा आफ्नो परिवारलाई असर पर्छ, र सेकेन्ड हामी सेकेन्डरी स्मोकिङ भन्छौँ होइन, आफ्नो आफू बाहेक अरू नजिकैको मान्छेलाई असर गर्ने कुराहरू भयो। र पैसाको कुरा, अब यतिखेर त हामीलाई पैसा कमाउन पनि गाह्रो भइरहेको हुन्छ युवा अवस्थामा होइन, यस्तो बेलामा चाहिँ अब हामीलाई फाइनेन्सियली पनि गाह्रो हुन जान्छ। यदि प्रभावकै कुरा गर्ने हो भने चाहिँ विभिन्न तहमा चाहिँ यसको प्रभाव छ, आफ्नो इन्डिभिजुअल तहदेखि लिएर आफ्नो हेल्थमा मेन्टली होइन अनि फाइनेन्सियली, र त्यसपछि हाम्रो फ्यामिलीलाई नै अफेक्ट गर्छ, चिन्ता हुने होइन, त्यसपछि फ्यामिलीलाई अरूलाई असर गर्ने, र कम्युनिटी एज अ होललाई नै यसले एकदमै अस्वस्थ वातावरण चाहिँ दिइरहेको हुन्छ।
खास गरी साथी संगतिको दबावले पनि कतिपयले खाइरहेको पाइन्छ। अर्को कुरा चाहिँ पारिवारिक पृष्ठभूमि र वातावरणले गर्दाखेरि पनि उनीहरू सुर्तीजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनको लतमा चाहिँ बढी पर्ने गरेको पनि सुनिन्छ। तपाईँको यसमा विश्लेषण के छ?
देखा सिखी र लागत मात्रै नभएर पक्कै पनि दबाब, यो पियर प्रेसर भनेर भनिन्छ, यो उमेरमा एकदमै धेरै हुने गर्छ। आमा बुवाको कुरा भन्दा बेसी चाहिँ साथीभाइको कुरा बढी सुनिने गर्छ होइन, एउटा साथीले खाऊ न भनिसकेपछि एकचोटि ट्राई गरेको कुराले पछिसम्म असर गरेको धेरै नै स्टोरिजहरू हामीले सुन्नमा आइरहेको छौँ। र यो दबाबले गरेर पनि एकदमै लामो समयसम्म जो दबाबमा परेर सुरु गर्नुभयो उहाँहरूलाई छोड्नै गाह्रो हुने जस्तो समस्याहरू पनि धेरै छ।
युवा वर्ग चाहिँ यो अमलबाट छुटोस् भन्नको लागि के गर्न सकिन्छ?
माथिल्लो तहदेखि जाँदाखेरि चाहिँ हाम्रो पोलिसीमा जुन पोलिसीहरू बनेको छ, टोबाको एक्टहरू छ, पोलिसिजहरू छ, जस्तै अब यो पिक्चरहरू राख्ने भनेर 70% राखियो होइन, त्यो त्यसले कतिको काम गरिरहेको छ कि छैन, बेच्न नपाउने भनेर भनिएको छ तर त्यो ठाउँमा पनि बेचिरहेको देखिएको छ, जस्तै अब कति वर्ष 18 वर्ष भन्दा मुनिकोले किन्न नपाउने भनेर छ होइन। अब यति सानो उमेरको भाइ बहिनीहरूले त देखा सिखी गरेर नै खाने गर्छन्, आफ्नो परिवारमा होस् अथवा साथी भाइले होस् होइन, उनीहरूको तहमा त हाम्रो माथि गभर्मेन्ट लेभलले नै ल 18 वर्ष भन्दा मुनिकोले स्ट्रिक्टली कसैले बेच्नै नपाउने, बेच्यो भने यति फाइन लाग्ने भन्यो भने त त्यो पनि एउटा राम्रो इन्टरभेन्सन हुने थियो, तर फेरि त्यो पनि छैन कि 16 वर्ष 15 वर्ष जसले बुझ्नु भएको पनि छैन, उहाँहरू चोर समात्न नजान्दै किन्न आउनु भएको थियो होइन। त्यसको लागि चाहिँ हामीले पहिलो भनेको चाहिँ एउटा पोलिसीकोमा चाहिँ माथिल्लो तहबाट पनि बेच्न नपाउने भनेर आयो, तर त्यसको मोनिटरिङ भएन कि, त्यो कारणले गर्दाखेरि पनि
अझै धेरै सुर्तिजन्य पदार्थहरू बिकिरहेको र सेवन पनि भइरहेको अवस्था छ होइन. यो भयो पोलिसी लेभलमा. अब कम्युनिटी लेभलमा जाँदाखेरि चाहिँ हामी समुदाय स्तरमा नै अब रेस्टुरेन्टहरू भयो, हामी परिवारहरूले नै यसको लागि चाहिँ खान हुँदैन भनेर घरबाटै सुरु गर्ने र समुदायमा नै अब विभिन्न ठाउँहरू चुरोट खानालाई बनाइदिएको ठाउँहरू पनि छन् कति धेरै ठाउँमा होइन. त्यही भएर त्यस्तो ठाउँलाई पनि एकदमै कडा रूपमा निहालेर चाहिँ अलिकति वैविध्य गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ समुदाय स्तरमा. अब रह्यो युवाले चाहिँ के गर्न सक्छन् त जसले चाहिँ सेवन गर्नुहुन्छ भन्दाखेरि चाहिँ अब पक्कै पनि सेवन गर्न हुँदैन भनेर उहाँहरूलाई पनि धेरैलाई थाहा हुन्छ है. थाहा नहुनु भएकोलाई सुर्तिजन्य पदार्थ धुवा हो रहित होस् अथवा धुवा रहेको होस् एकदमै खराब गर्छ तपाईँको स्वास्थ्यको लागि, समाजको लागि, सबैको लागि एकदमै नराम्रो हो, खानु हुँदैन पक्कै पनि होइन. जसले खाइरहनु भएको छ उहाँहरूलाई पनि जसलाई थाहा छ उहाँले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ अहिले तुरुन्तको तुरुन्तै हजुरलाई गाह्रो नभए पनि पछिल्लो समयमा एकदमै धेरै आफूलाई अप्ठ्यारो बनाउँछ यस्तो यो सुर्तिजन्य पदार्थहरूले मानसिकदेखि लिएर आफ्नो श्वास प्रश्वासमा समस्यादेखि लिएर हरेक कुराहरूमा समस्याहरू देखिन्छ आफ्नो स्वास्थ्यमा. त्यस्तै गरेर अब एउटा ह्याबिट बसिसकेपछि चाहिँ आफ्नो गर्न लागेको क्रियाकलापहरूमा पनि रोकआउट हुन जान्छ होइन. त्यो नखाइकन सुरुवातै नहुने जस्तो हुन सक्छ र यसले गर्दा समुदायमा आफ्नो परिवारलाई नै असर पर्छ. त्यस कारणले गर्दाखेरि जसले प्रयोग गरिरहनु भएको छ उहाँहरूले चाहिँ बिस्तारै अब एक्कासी छोड्दाखेरि त्यो सिम्टम्सहरू देखिन सक्छ. त्यस कारणले गर्दा कुनै भित्रबाट एउटा रियलाइजेसन भएर चाहिँ यो खानु हुँदैन है भनेर चाहिँ आफूले नै सुरुवात गर्नुपर्छ. आफूबाट सुरुवात नगरे अरूले जति नै भने पनि एकदमै गाह्रो हुन्छ. र जसले चाहिँ सेवन गर्नुभएको छैन फेरि पर्न सक्ने सम्भावना छ उहाँहरूको लागि भनेको एकदमै राम्रो छ. हजुरहरू सकेसम्म कहिल्यै पनि सुर्तिजन्य पदार्थ प्रयोग नगर्नु होला. यो एकदमै धेरै हानिकारक छ. पहिलो पटक कस्तो होला एउटा जिज्ञासा मनमा युवा उमेरमा रहन्छ पक्कै पनि. तर यो जिज्ञासा मेटाउने भनेको चाहिँ प्रयोग गरेर त्यसको एकचोटि प्रयोग गरिसकेपछि फेरि पनि यसलाई प्रयोग गरिराख्न मन लाग्ने एउटा निकोटिन एफेक्ट जस्तो एकदमै धेरै हुने गर्दछ. त्यस कारणले गर्दा कृपया प्रयोग नगर्नु होला भन्न चाहन्छु. र सकेसम्म यस्तो जनचेतनामूलक आवाजहरू चाहिँ हरेक ठाउँमा पुर्याउने एकदमै धेरै जरुरी छ.
महत्वपूर्ण जानकारीका निम्ति युवाकी सचिव सुरक्षा ढुङ्गानालाई धन्यवाद. अहिले हामी सुर्तिजन्य वस्तु र पदार्थहरूको धुवाँ रहित र धुवाँ सहित सेवन, दुर्व्यसन र लत अम्मलबाट छुटकाराका लागि समर्पित रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनिरहेका छौँ. सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसनको कुलतमा युवा नराम्ररी फसेका छन्. के कस्तो असर पार्छ त मानव स्वास्थ्यमा धुमपान तथा सुर्ति सेवनको लत अम्मलले र त्यसबाट युवाले आफूलाई कसरी जोगाउन सक्छन्, यसै सम्बन्धमा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका एसोसिएट प्रोफेसर डाक्टर प्रनिल मान सिंह प्रधानसँगको यो कुराकानी.
युथमा चाहिँ टुबाको युजको जुन समस्या छ त्यो चाहिँ अहिले एकदमै जल्दो बल्दो छ. नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे 2016 भएको रिपोर्ट अनुसार चाहिँ त्यसमा चाहिँ अब हामीले युथ भनेर चाहिँ 15-24 वर्षको पपुलेसनलाई चाहिँ त्यहाँ क्याटेगोराइज गरेको छ. जसमा चाहिँ अब पुरुषहरूमा चाहिँ स्मोकिङको चाहिँ 15-31% चाहिँ देखिएको छ भने महिलाहरूमा चाहिँ 0.5-1% भनेर चाहिँ देखाएको छ त्यो सर्वेले होइन. अब त्यस्तै गरी अर्को चाहिँ अब हाम्रो यो डब्लुएचओले गर्छ जुन स्टेप्स सर्वे भनेर त्यो पनि 5-5 वर्षमा गर्छ. त्यो चाहिँ अब 2019 त्यो चाहिँ अझै लेटेस्ट त्यो रिपोर्टमा चाहिँ 15-24 सेम एज ग्रुपमा चाहिँ होइन ओभरअल सबै युथमा चाहिँ 15% जति चाहिँ होइन उनीहरू चाहिँ अब धुवारहित धुवासहित अब दुई किसिमको चाहिँ पदार्थ चाहिँ सेवन गरिरहेको भन्ने चाहिँ आँकडा आएको छ. भनेपछि यो दुइटैले एकअर्कामा चाहिँ म्याच गरिरहेको छ होइन. 15-20% जति युथ चाहिँ अझै पनि टोब्याको युजमा चाहिँ उनीहरू इङ्गेज छन्, जसमध्ये चाहिँ अब पुरुष मेल युथ चाहिँ अझै बढी नै छ कम्पेयर टु फिमेल.
खास गरी यो 15-24 वर्ष उमेर समूहको युवा यो लतमा कसरी पर्छन्?
टोब्याको म्यानुफ्याक्चर गर्ने जुन इन्डस्ट्रिजहरू हुन्छ होइन उनीहरूको चाहिँ मेन टार्गेट ग्रुप भनेको नै युथ हो होइन. किनभनेदेखि यदि अब यङ पिपलमा चाहिँ टोब्याको प्रति एक किसिमको चाहिँ बन्ड बनाउन सक्यो होइन त्यो लतलाई अब टुक्र्याउन चाहिँ एकदमै गाह्रो हुने भयो होइन. वान्स यु स्टार्ट कन्ज्युमिङ टोब्याको रेगुलरली, वान्स यु स्टार्ट स्मोकिङ अथवा अरू फर्म्स अफ टोब्याको होइन, त्यो अब लत भनेको छोडाउन धेरै नै टाइम लाग्छ. सो त्यो कारणले गर्दाखेरि टोब्याको इन्डस्ट्रीको मेन टार्गेट ग्रुप भनेकै युथ हो. त्यसैलाई बेसिस मानेर चाहिँ अब टोब्याको कम्पनीजहरूले अब विभिन्न किसिमको स्ट्राटेजीहरू लगाइरहन्छन् होइन. जस्तै अब ग्ल्यामर होइन, त्यसै गरी अब सोसियल सक्सेसको चाहिँ एउटा सिम्बल जस्तो गरेर चाहिँ टुब्याकोलाई जोड दिने होइन, त्यसै गरी अब इन्डाइरेक्ट स्पोन्सरसिपहरूमा चाहिँ टुब्याको कम्पनीजहरूले लगानी गर्ने होइन, यो कुराहरू अब त्यसै गरी अब फ्यामिलीमा आफ्नो रोल मोडलहरू परिवारका सदस्यहरू होइन अथवालाई टार्गेट गर्ने अथवा चाहिँ अब पपुलर सेलिब्रिटीहरूलाई चाहिँ त्यो गर्ने होइन, यस्तो चाहिँ स्ट्राटेजिजहरू छ। अहिले अब इलेक्ट्रोनिक सिगरेट्सको चाहिँ ट्रेन्ड बढिरहेछ, विकासोन्मुख देशहरूमा इलेक्ट्रोनिक सिगरेट्स सम्बन्धी कुनै रुलमा मेन्सन भए तापनि होइन त्यसमा चाहिँ त्यसलाई इम्प्लिमेन्टेसन चाहिँ राम्रै हुन नसकेको अवस्थालाई यो एउटा लुपहरूलाई चाहिँ उनीहरूले चाहिँ एडभान्टेजको रूपमा लिएर होइन इलेक्ट्रोनिक सिगरेट्सको चाहिँ बेचबिखन चाहिँ एकदमै धेरै भइरहेको छ। र एउटा भ्रम के छ भनेदेखि इलेक्ट्रोनिक सिगरेट्स चाहिँ नि हामीले जुन नर्मली सेवन गर्ने सिगरेट भन्दा चाहिँ बिगार गर्दैन भन्ने चाहिँ एउटा ठुलो भ्रम छ, तर त्यो चाहिँ पनि प्रुभ भइसकेको डब्लुएचओले यसमा पनि स्टेटमेन्ट दिइसकेको छ। इलेक्ट्रोनिक सिगरेटले धुवा नै ननिकाले तापनि इलेक्ट्रोनिक सिगरेट्सभित्र भएको रसायनहरूको जुन केमिकल मिक्सले बन्ने जुन भेपरहरू हुन्छ इक्वली चाहिँ हार्मफुल छ भन्ने कुरा पनि प्रुभ भइसकेको छ होइन। सो त्यो कारणले गर्दाखेरि इलेक्ट्रोनिक सिगरेट्स आर अल्सो हार्मफुल हुक्कामा पनि एकदमै ठुलो भ्रम रहेछ भन्ने कुरा पनि मैले हामीले रिसर्च गर्दै जाँदाखेरि एक्सप्लोर गर्दै जाँदाखेरि त्यो कुरा हामीले पत्ता लगायौँ होइन। जस्तो चाहिँ अब त्यो सिगरेटमा जस्तो धुवा आउँछ तर हुक्कामा चाहिँ अब त्यो बबल हुँदै आउँदाखेरि चाहिँ त्यति हार्मफुल हुँदैन भन्ने अर्को भ्रम रहेछ फेरि होइन। तर एक्चुअलमा चाहिँ रिसर्च गर्दा के पनि पाछौँ भन्दाखेरि हुक्काबाट आउने जुन धुवा हुन्छ त्यो भनेको चाहिँ इट मेनी मोर टाइम्स कन्सन्ट्रेटेड कम्पेयर टु सिगरेट स्मोक होइन। भनेपछि तपाईँले एउटा हुक्काको एक पफ लिनु भनेको 10-20 सिगरेटको धुवाईको भ्यालेन्ट हो, त्यो कुरा पनि जान्नु एकदमै जरुरी छ। सो प्रष्ट रूपमा चाहिँ मेन्सन गरेको छ सुर्तिजन्य पदार्थको नियमन यो उसमा होइन एक्टमा, तर चाहिँ हामीले चाहिँ इम्प्लिमेन्टेसनमा चाहिँ एकदमै अझै ग्याप चाहिँ हामीले देखिरहेको छौँ र हामीले यसमा चाहिँ काम गर्नु जरुरी छ।
यो सिओपिडी भनिन्छ नि क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजेस, यो चाहिँ खास गरी यो स्मोकसँग र त्यसै गरी क्यान्सरको सम्बन्ध पनि टोब्याकोसँग छ, यसको अन्तर सम्बन्ध चाहिँ वास्तवमा एनाटोमीमा कसरी हुन्छ?
क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजबाट यो चाहिँ अब नामले नै भन्छ होइन, यो भनेको चाहिँ एउटा क्रोनिक डिजिज हो, यो भनेको चाहिँ यो हाम्रो लङ्समा चाहिँ होइन लामो समयसम्म चाहिँ अट्याक भयो फरेन केमिकल अथवा फरेन भनौँ न सब्सटेन्सले चाहिँ अब लामो समयसम्म चाहिँ त्यसले चाहिँ अट्याक गर्यो गर्दै गयो र पछि गएर चाहिँ हामीले जुन सास लिने सानो नलीहरू हुन्छ होइन श्वास प्रश्वासको नलीहरू जहाँ चाहिँ अब यो एक किसिमको चाहिँ इन्फ्लामेसन भनेर भन्छ हामी मेडिकल टर्मिनोलोजीमा होइन, त्यो इन्फ्लामेसन चाहिँ हुँदै हुँदै जान्छ। र अब प्राय अब टोब्याको भनौँ न अब सिगरेट स्मोक गर्ने मान्छेकै अब हेर्ने हो भनेदेखि चाहिँ अब उसले चाहिँ त्यो सिगरेटभित्र भएको अलमोस्ट होइन 3,000-4,000 डिफ्रेन्ट केमिकल्सलाई चाहिँ उसले अब रेगुलरली अब इन्हेल गरिरहन्छ अब दिनमा कतिवटा स्टिकको उसले अब स्मोक गर्छ त्यो हिसाबले होइन, उसको चाहिँ अब त्यो ड्यामेज पनि होइन बिस्तारै चाहिँ अब त्यो हुँदै जाने भयो। र त्यो कारणले गर्दाखेरि चाहिँ अब जुन नर्मल मान्छेले चाहिँ सास प्रश्वास गर्न सक्छ सिओपिडी भएको मान्छेलाई चाहिँ अब त्यो गर्न गाह्रो हुन्छ, उसलाई आफूलाई जिउमा चाहिने मात्राको चाहिँ अक्सिजन उसले सप्लाई गर्न सक्दैन। त्यसै गरी अब यदि क्यान्सरको हिसाबले गर्ने हो भनेदेखि अब त्यहाँ फेरि अब म्युटेसनको कुरा आउँछ, जिएनको लेभलमा अब त्यो केमिकलहरूले गर्दाखेरि जुन हुन्छ इन्सल्ट हुन्छ होइन, त्यसको कारणले गर्दाखेरि चाहिँ अब विभिन्न किसिमको म्युटेसनहरू भएर त्यो अब क्यान्सरको त्यो छुट्टै बाटो भयो होइन। सो त्यो कारणले गर्दाखेरि टोब्याकोभित्र भएको विभिन्न किसिमको चाहिँ केमिकलहरूको चाहिँ होइन रियाक्सनले गर्दाखेरि यो चाहिँ मोस्ट कमन चाहिँ अब यो सिओपिडी र क्यान्सर हो।
युवालाई एउटा सर्जन अथवा फिजिसियन अथवा चिकित्सकको हिसाबले सारांश सन्देश,
हामी चाहिँ अब एज अ युथ अब अहिलेको जेनेरेसनले चाहिँ यो कुरा के बुझ्नु पऱ्यो भनेदेखि टोब्याको विल कज सम इल हेल्थ इफेक्ट, सर्ट टर्ममा गएर तपाईँलाई चाहिँ दमको रोग पनि हुनसक्छ, लङ टर्ममा गएर क्यान्सर पनि हुनसक्छ तपाईँलाई, लङ टर्ममा तपाईँलाई चाहिँ यो सिओपिडी भन्ने रोग पनि हुनसक्छ, तपाईँको चाहिँ अब यो गिजाको क्यान्सर होइन अब फोक्सोको क्यान्सरदेखि विभिन्न किसिमको चाहिँ रोगहरू हुनसक्छ, यसमा कुनै डाउट छैन किनभने यो भनेको चाहिँ अब साइन्सले प्रुभ गरिसकेको एउटा तथ्य नै भन्दा पनि हुन्छ होइन। टोब्याको कजेज क्यान्सर भन्ने कुरामा कुनै डाउट छैन। अब यो तपाईँले आज इनिसिएट गर्नुभयो 5-6 खानुभयो मलाई केही भएन भन्ने एउटा त्यो भ्रम हुनसक्छ होइन, तर कस्तो हुन्छ भनेदेखि टोब्याको युज भनेको चाहिँ यसको रिस्क भनेको चाहिँ एक पछि अर्को थपिँदै जाने रिस्क हो कि 10 केही नदेखेला तब तर त्यो रेगुलरली हुँदै भयो भने तपाईँको 10 अथवा 20 टाइममा त्यसपछि देखिने कुरा हो, असर आज भोलि नदेखे तापनि होइन तपाईँको चाहिँ 5-10 चाहिँ त्यसको यति रिस्क चाहिँ एक्युमुलेट भइसकेको हुन्छ कि होइन, त्यसले चाहिँ नि तपाईँलाई जस्ट फ्युचरमा चाहिँ केही न केही इफेक्ट आउँछ भन्ने कुरा चाहिँ तपाईँले ध्यानमा राख्नुपर्छ होइन। र बेस्ट भनेकै होइन तपाईँ चाहिँ अब यो लतमा नफस्नु हो। नेपाल सरकारले पनि अब यो टोबाको कन्जम्सन सम्बन्धी नियम ल्याउनुको मेन औचित्य भनेकै होइन चाहिँ युथलाई चाहिँ अब यो टोबाको कन्जम्सनबाट बचाउनु नै हो होइन, किनभने अब युथ नै यदि अब त्यसमा फस्दै गयो भनेदेखि पछि गएर चाहिँ अब एउटा प्रोडक्टिभ एज ग्रुप चाहिँ बिमारी हुँदै गयो भनेदेखि होइन त्यसले चाहिँ एकदमै अब खराब स्थितिको चाहिँ सिर्जना गर्न सक्छ भन्ने हिसाबले चाहिँ गरेको। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले जुन सरकारले चाहिँ अब नियम बनाएको छ त्यसको पालना पनि गरिदिनु होला।
महत्वपूर्ण जानकारीका निम्ति चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका एसोसिएट प्रोफेसर डाक्टर प्रनिल मानसिंह प्रधानप्रति आभारी छौँ।
स्वस्थ जीवन बाँच्नका लागि आजैबाट अहिलेबाट धुमपान लगायत सुर्तिजन्य वस्तु तथा पदार्थको सेवन बन्द गरौँ र आँट र साहस गर्ने हो भने यस्ता लतमलबाट आफूलाई मुक्त गर्न सकिन्छ।
बागमती प्रदेश काठमाडौँ निवासी 26 वर्षीय मनोज बोहरा तिनै मध्येका एक युवक हुनुहुन्छ। करिब एक दशकसम्म धुमपान सेवनको कुलतमा फस्नु भएका उहाँले करिब 3.5 वर्ष अगाडि भने यो दुर्व्यसनबाट आफूलाई मुक्ति दिलाउन सफल हुनुभयो। हामी पनि सुनौ है त यो अनुभव।
म चाहिँ एकदमै सानो उमेरदेखि नै मैले चुरोट खान थालेँ होइन, 6-7 वर्ष हुँदाखेरिदेखि नै मेरो कोठाभन्दा उतापट्टि बस्ने एकजना दाईले चाहिँ चुरोट खानुहुन्थ्यो अनि त्यसपछि मलाई पनि उहाँसँगै नै चुरोट खानको लागि चाहिँ साथी लग्नुहुन्थ्यो। त्यति बेर चाहिँ म खान्नथेँ तर उहाँले खाएको देख्दा देख्दै चाहिँ खाउँ जस्तो चाहिँ लाग्थ्यो होइन। मलाई त्यति बेर पनि थाहा थियो चुरोट चाहिँ राम्रो होइन भनेर, अनि एक दिन चाहिँ उहाँले खान्छस् त भनेर सोध्नु भयो होइन, अनि त्यति बेर नि मलाई चाहिँ म चाहिँ के कम भन्ने खालको त्यो हिरोइजम भन्छ नि हो त्यस्तो कुराहरू चाहिँ ल म नि सक्छु भनेर चाहिँ मैले ट्राई गरेँ त्यो दिन होइन। अनि त्यो दिन चाहिँ मलाई एकदमै खोकी लाग्यो अनि त्यसपछि एकदमै गाह्रो भएको थियो। त्यही पनि मलाई चाहिँ केही भएको छैन जस्तो गरेर चाहिँ मैले नाटक गरेँ त्यो दाईको अगाडि। समय बित्दै जाँदाखेरि अझै धेरै नै खान थालियो होइन, अनि त्यस्तो अलिअलि अलिअलि गरेर बानी हुन थाल्यो। जहाँ बसिरहेको थियौँ त्यहाँबाट कोठा सरियो 1-2 वर्षमा, तर त्यति बेरसम्म चाहिँ मेरो बानी नै लागिसकेको थियो। अनि अर्को ठाउँमा सरेको ठाउँमा पनि साथीहरू चुरोट खाने नै साथीहरू भेटिन थाल्यो अनि त्यसपछि झन चुरोट खान थालियो। अब दिनको 1-2 वटा खाइन्थ्यो भनेदेखि चाहिँ 5-7 वटा खान थालियो। जब चाहिँ म 11-12 पढ्न थालेपछि चाहिँ अब चाहिँ यो चाहिँ अति नै भयो होइन, यसरी खान थालियो भनेदेखि चाहिँ मैले अरू अरू कुरा पनि खान्छु अनि त्यसले गर्दाखेरि चाहिँ अब स्वास्थ्य अनि पैसा सकिने कुराहरू त सधैँ छ। त्यसले गर्दाखेरि आफ्नो पारिवारिक सम्बन्धहरू अब आफ्नो राम्रो साथीहरू जसले चाहिँ खाँदैनथ्यो उनीहरूसँग जान पनि अप्ठ्यारो लाग्ने होइन, उनीहरूले पनि अनि नआइदियो हुन्थ्यो जस्तो गर्न थाले अनि त्यसपछि आफैलाई पनि त्यो हिंता बोधको फिलिङहरू आउन थाले होइन। अब छोड्नुपर्छ भन्ने चाहिँ एक दिमागले सोच्थ्यो तर जब चाहिँ म चुरोट खाने साथीहरूसँग जान्थेँ अनि त्यसपछि त्यो छोड्नुपर्छ भन्ने दिमाग नै हराइसकेको हुन्थ्यो अनि त्यति बेरसम्म चाहिँ मेरो हातमा चुरोट आइसकेको हुन्थ्यो अनि चुरोट खाइन्थ्यो। दिनको 1 बट्टा कुनै कुनै बेला त 1.5-2 बट्टा खान्थे। त्यो कुरा चाहिँ एकदमै नर्मलै हुन थालिसकेको थियो 11-12 पढ्दाखेरि चाहिँ। बानीलाई चाहिँ मैले चेन्ज गर्न सकिरहेको थिएन अनि मलाई के भएर चाहिँ हो जस्तो लाग्छ भन्दाखेरि चाहिँ मेरो मेन चाहिँ अब आफ्नै विल पावर भन्छ नि आफूले म छोड्छु भनेर चाहिँ दृढ शक्ति नभएर नै हो एक त, अनि अर्को चाहिँ अब छोड्छु भनेर सोचे होइन डिसाइड गरे पनि तर फेरि त्यो साथीहरूसँगै घुलमिल भएपछि चाहिँ ल आजलाई खाइदिए नि त भोलिदेखि छोड भन्दाखेरि चाहिँ अनि ए हो त है ठिकै हो भने जस्तो लाग्ने होइन। अनि त्यस्तो हुँदै हुँदै गर्दाखेरि चाहिँ झन् कहिले पनि छोड्नै नसकिने जस्तो हुन थाल्यो। 1-2 चोटि चाहिँ छोडे पनि अनि 1 हप्ता जति अब त्यो साथीहरूलाई नै नभेटिदिने अनि त्यस्तो गर्यो, तर फेरि जब 8 दिन अथवा कुनै दिन भेटेपछि चाहिँ नखाइकन बस्नै नसक्ने किनकि सबैजनाले खाइ नै रह हुन्थ्यो होइन। एक दिन चाहिँ मेरो भाइले पनि थाहा पायो, त्यो बेला चाहिँ झन् नराम्रो लाग्यो अनि अब चाहिँ परिवारलाई पनि थाहा हुन्छ अनि परिवारले चाहिँ एकदमै मलाई झन् विश्वास गर्नुहुन्थ्यो अनि अब त्यो विश्वास चाहिँ ब्रेक गऱ्यो भनेदेखि चाहिँ एकदमै झन् नराम्रो लाग्छ नि त। त्यो कुराहरू सोचेँ अनि एकदमै हिंताबोध हुन थाल्यो, अब चाहिँ साँच्चीकै छोड्नुपर्छ भन्ने लाग्न थाल्यो। पुरै जिन्दगीभर छोड्छु भनेर चाहिँ धेरैचोटि प्रयास गरेँ अनि सक्दै सकिनँ होइन। त्यो बेलामा चाहिँ मैले के सोचेँ त भन्दाखेरि ल म आज चाहिँ खान्न भन्दाखेरि पनि एकदमै गाह्रो हुने क्या, कति बेला खाऊँ तल लाग्ने, एकदमै धेरै खाने भइसकेको थियो नि त अनि त्यही भएर एकदमै गाह्रो भइरहेको थियो। अनि त्यस्तो बेला चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ एकदमै खान मन लाग्दाखेरि चाहिँ ल अब दिनभरि चाहिँ होइन तर 1 घन्टा खान्न भनेर 1 घन्टाको लागि चाहिँ नखाने होइन। अनि पहिला चाहिँ म बट्टै बोकेर हिँड्थेँ अनि बट्टा पनि बोक्न छोडिदिएँ, बरु 1-1 वटा किनेर नै खाने गर्थेँ। अनि त्यो बेलामा चाहिँ मैले ल 1 घन्टा खान्न भनेर 1 घन्टा खाएन अनि त्यसपछि फेरि अब 1 घन्टा भयो अब चाहिँ खानुपर्छ भनेर शरीरले पनि माग्ने कि दिमागले पनि त्यही अनुसार काम गर्दो रहेछ क्यारे। अनि त्यसपछि त्यो 1 घन्टा बितिसकेपछि फेरि ल 1 घन्टा पनि खान्न भनेर त्यसरी 1-1 घन्टा 1-1 घन्टा गरेर चाहिँ 1 दिन सकाएँ अनि त्यसपछि एकदमै बेलुका सुत्ने बेलामा चाहिँ गाह्रो पनि भएको थियो, होइन निन्द्रै नलाग्ने, होइन खाना पाए नि हुन्थ्यो भन्ने त्यस्तो भएको थियो। तर जब निन्द्रा लाग्यो अनि बिहान उठ्दाखेरि चाहिँ कस्तो आनन्द फिल भएको थियो, होइन ल मैले हिजो त खाएन, कति नै धेरै नै धेरै वर्षौँ वर्ष पछि त्यस्तो समय आएको थियो नि त जुन बेला चाहिँ मैले एउटा पनि चुरोट खाएको थिइनँ, होइन अनि एकदमै मैले चाहिँ केही कुरा चाहिँ साँच्चीकै अचिभ गरेँ, होइन केही कुरा चाहिँ पाएँ जस्तो नि फिल भयो। तर एट द सेम टाइम चाहिँ फेरि कति बेला खाऊँ भन्ने कुरा पनि थिँदै थियो। त्यसरी नै अब फेरि एक दिन खान्न भनेर चाहिँ गाह्रो हुँदो रहेछ, अनि एक एक घन्टा थोरै समय एकछिन यो काम सकाएर खान्छु अथवा यो गरेपछि खान्छु भनेर राख्यो, अनि फेरि अलिअलि 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 गर्दै त्यो समयलाई चाहिँ बढाउँदै लग्दाखेरि चाहिँ अनि अहिले चाहिँ 3.5 वर्षभन्दा अझै बढी भइसक्यो, अनि अहिले चाहिँ त्यस्तो खाऊँ जस्तो चाहिँ लाग्दैन पनि, अनि अरूले खाएको देख्दाखेरि पनि त्यो स्मेल नै अहिले चाहिँ मन पर्न छोडिसक्यो। मैले खाएँ भने एकैछिन चाहिँ मेरो निकोटिनको त्यो एडिक्सन चाहिँ फुलफिल त हुन्छ, तर त्यो कुराले चाहिँ मलाई चुरोट खाने नराम्रो बानीले गर्दाखेरि चाहिँ अरू धेरै कुराहरूमा नि असर पारिरहेको हुन्छ नि त, अनि हो त्यो कुराहरू बुझ्न थालिसकेपछि चाहिँ मलाई पछि पछि चाहिँ त्यो खाउँ 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 लाग्दाखेरि पनि त्यस्तो गाह्रो चाहिँ भएन, किनकि मैले नखाँदाखेरिको चाहिँ के फाइदाहरू हुन्छ भन्ने कुरा चाहिँ जहिले नै दिमागमा राखिरहेको हुन्थ्यो, खाउँ 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 अब गएर किनेर खाइहालौँ जस्तो हुन्छ नि। हो त्यस्तो समयमा चाहिँ म एकदमै धेरै पानी खान्थेँ। जो जसले चाहिँ छोड्न खोजिरहनु भएको छ उहाँहरूले चाहिँ चुरोट छोड्नको लागि चाहिँ चुरोट नखाने हो, त्यसको सट्टा चाहिँ अरूहरू खाएर चाहिँ हुँदैन नै भन्छु म। चुरोट छोडेपछि चाहिँ अब एकदमै धेरै त्यो एपिरियन्स वाइज पनि होइन फ्रेस फिल हुन्छ आफूलाई, अब मेन्टल्ली पनि एकदमै शार्प भएको जस्तो, राम्रोसँग फोकस गर्न सक्ने होइन त्यस्तो भएको हुन्छ, अनि त्यसपछि भावनात्मक रूपमा पनि अलिकति आफू चाहिँ अलिकति बलियो भएको फिल हुन्छ। अहिले चाहिँ म 26 वर्ष भयो अहिले होइन, अनि मेरो 26 वर्षको जीवनमा चाहिँ लगभग कति 12-15 वर्ष जति चाहिँ मैले चुरोट खाएर नै बिताएँ। त्यो कुरा सम्झिँदाखेरि चाहिँ जति चुरोट खाँदाखेरिको समय र अहिले नखाँदाखेरि 3.5 वर्ष चाहिँ मैले कम्प्लिट त्यो चुरोट नखाइकन नै बसिरहेको छु, डिफ्रेन्स चाहिँ एकदम मजाले नै देखिन्छ। जब खाँदाखेरि चाहिँ खायो एकैछिन चाहिँ दिमागलाई आनन्द जस्तो चाहिँ लाग्थ्यो होइन, तर त्यो चाहिँ भ्रम हो। तर नखाँदाखेरि चाहिँ एकदमै आनन्दले त्यत्तिकै पनि कुनै पनि पदार्थ बिना नै आफ्नो जीवन चाहिँ रियालिटी जस्तो छ त्यही अनुसार देख्न सकिन्छ, त्यही अनुसार भोग्न सकिन्छ होइन। नराम्रो कुरा छ जुन कुराले चाहिँ असर गरिरहेछ त्यो सबैलाई थाहा छ होइन, आफैले पनि फिल गरिरहेका हुन्छौँ भनेदेखि चाहिँ मैले चुरोट खाइरहेको छु भनेदेखि त्यो कुराले चाहिँ मेरो साथीलाई त केही पनि गर्दैन नि त, पैसा तिर्नुपर्ने नि मैले नै हो, म बिरामी भयो भने नि मैले उपचार गर्नुपर्ने आफैले हो भनेपछि साथीले त केही पनि गरिदिँदैन नि त। त्यही भएर चाहिँ त्यसको सबै रेस्पोन्सिबिलिटी चाहिँ आफैले व्यक्तिगत रूपमा लिनुपर्छ भन्ने कुरा बुझ्यौँ भनेदेखि चाहिँ त्यस्तो नराम्रो हेबिटलाई चाहिँ हामीले कन्टिन्यू गर्दैनौँ होला जस्तो लाग्छ मलाई। अहिले चाहिँ अब शारीरिक रूपमा पनि एकदमै हेल्दी फिल हुन्छ, मेन्टल्ली इमोसनल्ली पनि सबै कुराले चाहिँ चुरोट छोड्दाखेरि चाहिँ एकदमै म खुसी नै छु।
धुमपान सेवन दुर्व्यसनको लत अम्मलमा परेर त्यसले आफूलाई पारेको नकारात्मक असरलाई मनन गरी त्यो छाड्न सफल हुनुभएका बागमती प्रदेश काठमाडौँ निवासी 26 वर्षीय युवक मनोज बोहरालाई आफ्नो यो अनुभव हामीलाई बताइदिनु भएकोमा आभार प्रकट गर्दछौ।
उहाँको अनुभवबाट पनि हामीले धुमपानको कुलतमा युवा कसरी पर्छन् र त्यसले कस्तोसम्म असर गर्छ भनेर थाहा पायौं। तर खुसीको कुरो भने कुनै एक समयमा आएर भए पनि यसले आफूलाई हानि गरिरहेको कुरा मनोजीले महसुस गर्नुभयो र धुमपानको सेवनबाट आफूलाई मुक्त गर्नुभयो।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस 6 भागमा हामीले सुर्तिजन्य वस्तु पदार्थको कुलतमा युवा र यसको प्रयोग न्यूनीकरणका लागि युवा स्वयंको पहलका बारेमा छलफल गर्यौं। आजको प्रस्तुति यहाँलाई कस्तो लाग्यो? फोन गरेर रेकर्ड गराउनु छ।
मुक्तिका लागि जुक्तिका बारेमा सल्लाह, सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषण दिन चाहनुहुन्छ भने निशुल्क टोल फ्री आइभीआर नम्बरहरू क्रमशः एनटीसी फोनका लागि 1660100456 अर्थात् 1660010456 र एनसेलका लागि 9805072000 अर्थात् 9801572000 मा फोन गरेर रेकर्ड गराउनुहोस् है।
रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर यही निशुल्क टोल फ्री आइभीआर नम्बरमा प्रदेश 1 पाँच थर मिक्लाजुङ गाउँपालिका 3 आरुबोटेबाट करुणा दुवालले आफ्नो प्रतिक्रिया रेकर्ड गराउनु भएको छ। सुनौ उहाँको यो प्रतिक्रिया।
नमस्ते, मेरो नाम करुणा दुवाल, म चाहिँ पाँच थर मिक्लाजुङ 3 आरुबोटेबाट हो। यस मुक्तिका लागि जुक्ति कार्यक्रम चाहिँ हामी नेपालीहरूको लागि समय सान्दर्भिक नै छ, किनभने यस कार्यक्रमले चाहिँ हामी नेपाली युवाहरू जनशक्तिहरूमा चाहिँ सुर्तिजन्य पदार्थ सेवन गर्नु, मादक पदार्थ सेवन गर्नु जस्ता घातक कुराहरू हामी नेपालीहरू मात्र नभएर सम्पूर्णको लागि राम्रो एउटा विषयको पाटो बन्न पुगेको छ। यस मुक्तिका लागि जुक्ति कार्यक्रमले चाहिँ जनमानसमा राम्रो सकारात्मक सोच गर्नलाई मद्दत गरेको पाइन्छ। यस मुक्तिका लागि जुक्ति कार्यक्रमले हाम्रो समाजमा मात्र नभएर राष्ट्रमा नै महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ, किनभने यसमा चाहिँ सुर्तिजन्य पदार्थ, मादक पदार्थ, धुमपान मद्यपान जस्ता कुराहरूको बारेमा विभिन्न विखण्डन गर्दै आइएको छ। त्यही भएर मुक्तिका लागि जुक्ति कार्यक्रम चाहिँ साह्रै राम्रो र उपयोगी उपलब्धि पनि छ।
करुणाजी, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर महत्त्वपूर्ण सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएकोमा आभारी छौ। अनि सहभागी श्रोता, निशुल्क टोल फ्री आइभी नम्बरमा तपाईँहरूबाट सल्लाह सुझाव प्रतिक्रिया पर्खिरहन्छौ है।
सहभागी श्रोता, अब भने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको यस छैठौं खण्डबाट विदा माग्दै अबको अर्को दुई साता पछि सातौं भागमा आउनेछौ।
कार्यक्रमबाट आजको लागि म अचला
अनि म उपेन्द्रलाई विदा दिनुहोस्।
नमस्ते, नमस्ते।